अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
हामी यतिखेर बिर्तामोड खबरको विशेष अन्तर्वार्ताको कार्यक्रममा पनि रहेका छौँ। अब हामी बिर्तामोड खबर अन्तर्गत हामी आज बिर्तामोड नगरपालिकाका योजना अधिकृत जय तिमसिनासँग विशेष कुराकानी गर्दैछौँ। हामी 8 बजे प्रत्येक हप्ताको 8 बजे हामी बिर्तामोड खबरका एकजना सम्बन्धित व्यक्तित्वसँगको कुराकानी लिएर उपस्थित हुने गरेका थियौँ। आज हाम्रा अतिथिको रूपमा बिर्तामोड नगरपालिकाका योजना अधिकृत जय तिमसिना हुनुहुन्छ। उहाँ कहाँ विशेषले झापा बाहिर रहे तापनि हामीले उहाँसँग सम्पर्क गर्न खोजेका छौँ। यतिखेर बिर्तामोडमा विभिन्न योजनाहरू निर्माणको क्रममा रहेका छन्। यतिखेर बजेटको तयारी गरिँदैछ। नगरले बजेट योजनाहरू विभिन्न तयारीहरू गरिरहेको सन्दर्भमा बिर्तामोडलाई सभ्य सहर निर्माणको लागि र बिर्तामोडलाई समृद्ध नगर स्थापित गराउनका लागि अहिले कस्ता कस्ता योजनाहरू अगाडि सारिएका छन् भन्ने विषयमा आज हामी विशेष कुराकानी गर्न गइरहेका छौँ। यतिखेर हाम्रो प्रत्यक्ष सम्पर्कमा जय सर हुनुहुन्छ। जय सर, स्वागत छ हजुरलाई।
हजुर, धन्यवाद।
काम विशेषले विशेष त तपाईँ अहिले झापा बाहिर हुनुभएको अवस्थामा पनि हामीले हाम्रा श्रोताहरूको चाहिँ रुचिअनुसार, श्रोताहरूको मागअनुसार बिर्तामोड नगरपालिकाले अब आगामी आर्थिक वर्षका लागि योजनाहरू निर्माण गरिरहेको सन्दर्भमा साँच्चिकै बिर्तामोडलाई अब समृद्ध नगर बनाउन को निम्ति चाहिँ यसपालि कस्ता योजनाहरू अगाडि सारिँदैछन्, जनमुखी योजनाहरू अगाडि सारिँदैछन् या छैनन् भन्ने जनताको चासो छ। अहिले तपाईँहरूले कसरी योजनाहरूलाई अगाडि सार्दै हुनुहुन्छ सर?
हस्, धन्यवाद। खास गरी अब चालु आर्थिक वर्षमा हामी हरेक वर्ष वार्षिक योजना बनाउँछौँ। नगरपालिकाले हरेक आर्थिक वर्षमा वार्षिक रूपमा नीति, बजेट तथा कार्यक्रम नगरसभाबाट स्वीकृत गरेर कार्यान्वयन गर्दै आएको छ। यो हाम्रो स्थानीय सरकार सञ्चालन होइन, नेपालको संविधानले दिएको अधिकार प्रयोग गरेर हामी त्यो काम गर्दै आएकोमा अब चालु आर्थिक वर्षको हामी अन्तिम चरणमा पुगिसकेका छौँ। कार्यान्वयन भइरहेछ। वडा स्तरीय योजनाहरू करिब 80% भन्दा बढी सम्पन्न भइसकेको अवस्था छ।
हजुर,
त्यसै गरी नगर स्तरीय योजना पनि हामी 60% जति सम्पन्न गरिसकेका छौँ र केही आयोजनाहरू, केही कार्यक्रमहरू चाहिँ क्रमागत रूपमा बहुवर्षीय रूपमा पनि जाने अवस्था छ। केही टेन्डर प्रक्रियाहरू सम्पन्न भएको छन् र केही अब धेरै जसो लगभग 70% जति वडा स्तरीय योजना, नगर स्तरीय योजनाहरू चाहिँ उपभोक्त समिति मार्फतै कार्यान्वयन हुन्छ भने अरू केही अलिक ठुला मेसिन प्रयोग गर्ने, कालो पत्र गर्नुपर्ने, डकुमेन्ट प्रयोग गर्नुपर्ने योजनाहरू चाहिँ हामी टेन्डर प्रक्रियाबाट निर्माण व्यवसाय मार्फत कार्यक्रम गर्दै आएका छौँ।
हजुर,
अब यसै सन्दर्भमा हरेक वर्ष तपाईँको यो योजना तर्जुमा प्रक्रियाको एउटा चरण छ।
हजुर,
योजना तर्जुमा प्रक्रिया चाहिँ हाम्रो अब यो ऐन, हाम्रो ऐन कानुन अनुसार चाहिँ 7 चरणको योजना तर्जुमा भन्छौँ वार्षिक रूपमा, होइन? अनि आवधिक रूपमा पनि योजना तर्जुमा हुन्छ। हामीले अघिल्लो आर्थिक वर्षमा हाम्रो 5 वर्षको आवधिक योजना तयार गरिसकेका छौँ, नगरपालिका नगरपालिकाको पिरियोडिक प्लान, जहाँ चाहिँ सबै कुरा भनौँ न पूर्वाधार, भौतिक पूर्वाधारदेखि लिएर सामाजिक विकास, मानवीय विकास, आर्थिक विकास, वन तथा वातावरण क्षेत्र लगायत सबैलाई समेटेर हाम्रो आवधिक योजना बनिसकेको छ।
हजुर,
अब हरेक वर्ष चाहिँ हामी त्यही आवधिक योजनाको आधारमा त्यो आवधिक योजनाले राखेका लक्ष्यहरू, इन्डिकेटरहरू, सूचकहरू पुरा गर्ने गरी हामी योजना तर्जुमा गर्नुपर्ने हुन्छ। सँगसँगै नेपाल सरकार, प्रदेश सरकार, सङ्घीय सरकार, प्रदेश सरकारले हरेक वर्ष राखेको प्राथमिकताका क्षेत्र अनि विभिन्न सन्धि महासन्धिले गर्नुपर्ने कामहरू भनेर तोकेको हुन्छ। जस्तै यो दिगो विकासका लक्ष्य पुरा गर्ने कुरा, विभिन्नहरू स्वास्थ्यका, न्युट्रिसनका कुराहरू, अरू जेन्डरका कुराहरू, लैङ्गिक समानतामा गर्नुपर्ने कुराहरू, यसै गरी राष्ट्रिय प्राथमिकता क्षेत्रमा लगानी गर्नुपर्ने विषयहरूमा समेत नगरपालिकाले आफ्नो हरेक वर्षको वार्षिक योजनामा चाहिँ बजेट तथा नीति तथा बजेट बनाएर कार्यक्रम कार्यान्वयन गर्नुपर्ने अवस्था हुन्छ।
जसर जसरी तपाईँहरूले नीति तथा कार्यक्रम बनाइरहँदाखेरि चाहिँ अथवा बजेटहरू बनाइरहँदाखेरि बिर्तामोडका विशेष गरेर चार पाँचवटा मुद्दा यस्ता छन् जो नगरपालिका कार्यान्वयनमा पालिका कार्यान्वयनमा आइसकेपछि ती विषयमा अहिलेसम्म प्रवेश नै गर्न सकिएन भन्ने खालको एक किसिमको बुझाइ पनि छ। जस्तै फोहोरलाई दिगो रूपमा व्यवस्थापन गर्ने कुरा एउटा, पार्किङको कुरा होइन, कृषि बजारको कुराहरू लेखे, अव्यवस्थित फुटपाथको कुराहरू चाहिँ के हदसम्म त्यस्ता, जस्तै सार्वजनिक शौचालयको कुराहरू, यी यस्ता कुराहरू जुन बिर्तामोडमा देखिएका समस्याहरू छन् त्यहाँ चाहिँ प्रवेश गर्न सकिएन अनि घरबाल चाहिँ उठाउने अथवा करलाई चाहिँ वैज्ञानिक कर प्रणालीमा लैजाने खालका नगरका ती मुख्य एजेन्डाहरूमा चाहिँ नगरपालिका प्रवेश गर्न सकेन भन्ने खालको एक किसिमको जनताको बुझाइ छ। यसपालिको नीति तथा कार्यक्रममा ती विषयहरू समेटिन्छन्।
होइन, एकदमै राम्रो प्रश्न अथवा यहाँको जिज्ञासा छ। वास्तवमा अब बिर्तामोड नगरपालिकाका केही चुनौतीहरू छन् होइन, केही अब हिजोदेखि अव्यवस्थित रूपमा चाहिँ सहरीकरण भइरहेको बिर्तामोडमा, खास गरी यो फोहोर मैला व्यवस्थापनको विषय, त्यसपछि पार्किङको विषय, यसै गरी फुटपाथ पसलको विषयहरू को चुनौती छ, त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषय। यद्यपि नगरपालिकाले चाहिँ यो फोहोर मैला व्यवस्थापनमा विगत 3 वर्षदेखि चाहिँ एउटा अभ्यास गरिरहेछ, खास गरी यो सङ्कलन, फोहोर मैलाको सङ्कलन गर्ने कार्य, त्यसलाई चाहिँ सङ्कलन गरेर भनौँ न विसर्जन केन्द्रसम्म अथवा विसर्जन स्थलसम्म पुर्याउनको लागि चाहिँ निजी क्षेत्रको कोही कम्पनीलाई त्यो दिएर, जिम्मेवारी दिएर उसैले सङ्कलन गर्ने, घर घरबाट चाहिँ फोहोरहरू सङ्कलन गर्ने, त्यो सङ्कलन भएको फोहोरलाई चाहिँ त्यहाँसम्म लाने भनेर 2-3 वर्षदेखि हामी त्यो प्र्याक्टिसमा छौँ। त्यसले गर्दा अहिले बिर्तामोडमा फोहोरहरू घर घरबाट चाहिँ उठेको अवस्था देखिन्छ। यद्यपि हामीले त्यो विसर्जन केन्द्रलाई दिगो रूपमा चाहिँ अहिले त हामीले अब यो सेग्रिगेसन, कुहिने नकुहिने फोहोरलाई छुट्याउने, त्यसपछि कुहिने फोहोरलाई चाहिँ प्रयोग गर्ने, नकुहिने फोहोरलाई पनि विशेष रूपमा विसर्जन गर्ने कुराहरू चाहिँ अगाडि बढिरहेको छ। अब यो कुहिने फोहोरलाई चाहिँ बायोग्यासमा परिणत गर्ने, मल बनाउने भनेर यो कन्काई बिर्ता नवकरणीय ऊर्जा, कन्काई अर्जुन बिर्ता नवकरणीय ऊर्जासँग पनि सम्झौता भएर त्यहाँ पनि केही सुरुवात भएको छ। तर यो एकदम सुरुवातको बिन्दुमा भएकोले हामीले ठ्याक्कै त्यसबाट उपलब्धि नै आउटपुटै त निक्लेको छैन, यद्यपि त्यो प्रक्रियामा छ। र अहिलेसम्म अब हामीले केही ठाउँहरू खोजेर खोलाका किनारहरूमा डम्पिङ गर्ने पुर्ने काम चाहिँ भइरहेछ। अब यसलाई चाहिँ चालु आर्थिक वर्षदेखि अब नीति कार्यक्रममा चाहिँ विशेष रूपमा फोहोरलाई चाहिँ स्रोतमै अथवा घरमै होटलमै जहाँबाट उत्पत्ति हुन्छ त्यहीँ नै त्यसलाई चाहिँ वर्गीकरण गर्ने, कुहिने र नकुहिनेलाई वर्गीकरण गरेर त्यसरी नै सङ्कलन पनि गर्ने र त्यो त्यो छुट्टिएको फोहोरलाई त्यसरी नै व्यवस्थापन गर्ने गरी हामी नयाँ तरिकाले जाने भनेर त्यो अनुसारको नीति कार्यक्रम छलफल भइरहेछ, त्यही अनुसार अगाडि बढिन्छ यो फोहोर मैलाको विषय। र यो अब फोहोर मैलाको विषय प्राय अब संसारभरि पनि यसको एउटा समस्या चाहिँ रहेछ। यो अब चाहिँ पनि जुनसुकै देशमा जुनसुकै ठाउँमा हाम्रै नेपालमा पनि काठमाडौँदेखि लिएर धेरै ठाउँमा फोहोरलाई व्यवस्थित रूपमा विसर्जन गर्ने कुराहरू चाहिँ
चुनौतीकै विषय छ,
चुनौती नै छ। यद्यपि कहीँ कहीँ अलिकति व्यवस्थित गरिएको छ। अब बिर्तामोड चाहिँ अलिक पछाडि नगरपालिका भएको कारणले गर्दा पनि हामीलाई एकैचोटि यो फोहोर मैलामा अब भनौँ न पुराना नगरपालिकाहरूले अब विगत 20-30 वर्षदेखि यो काम गरेकोले उनीहरूले एउटा तहमा अब गर्ने भनेर अगाडि बढाएका छन्। तर बिर्तामोड नगरपालिकाको एकदम नौलो कुरा छ, यद्यपि पहिलो कार्यकालमा केही कुराहरू अगाडि बढियो र यो जनप्रतिनिधिहरूको यो दोस्रो कार्यकालमा अगाडि बढाएको छ। अब नीति कार्यक्रमले यसलाई सम्बोधन पक्कै गर्छ। अब पार्किङको कुरा र यो देवी बहुद्देश्य भवन बनाउने त्यहाँ कृषि बजार पर्खिएर भन्ने कुरा छ, त्यसलाई पनि अब यहाँलाई थाहा नै छ। अब त्यहाँ पनि बहुद्देश्य भवन बनाउने र त्यसको मुनि चाहिँ ठुलो पार्किङ बनाउने, त्यो बिर्तामोड नगरपालिकाको नाममा रहेको 1 बिघा जग्गा जुन गत साल त्यहाँ खाली गरियो, त्यहाँका केही संरचनाहरू टहराहरू भत्काएर त्यो ठाउँमा चाहिँ एउटा बहुद्देश्य देवी बहुद्देश्य व्यावसायिक बिल्डिङ बनाएर त्यहाँ चाहिँ व्यापार व्यवसाय समेत गर्ने र त्यसको मुनि चाहिँ अन्डरग्राउन्ड 2 तलासम्म चाहिँ पार्क बनाउने, पार्किङ यो गाडी पार्किङको लागि बनाउने भनेर त्यो अनुसारको डिपिआर बनिरहेको छ। र अब एकदम अन्तिम चरणमा छ, यो चाहिँ नगर विकास कोषले यसको टिपिआर तयार गरिरहेको छ। अब यो दुई चार दिनभित्रमै यो टिपिआर फाइनल भएपछि त्यसमा काम अगाडि बढ्छ होला, आगामी वर्षमा त्यो काम सुरुवात हुन्छ, त्यो अवस्था छ यसको चाहिँ। अब फुटपाथको फुटपाथ व्यवस्थापनमा पनि अब अहिले हामीले धेरै सहजसम्म त्यो फलफुलहरूलाई व्यवस्थित गराएको छ, नगर प्रहरीहरूले जुन त्यसको अनुगमन सुपरभिजन गरिरहेको हुन्छ त्यो पनि बिस्तारै व्यवस्थित हुँदै जान्छ। त्यो कुराहरू अलिक दिगो ढङ्गले प्रभावकारी ढङ्गले गर्ने गरी
बढ्छ। जस्तै पोहोर सालदेखि नै अलिकति विवादमा आएको कुराहरू चाहिँ आन्तरिक आम्दानीलाई नगरले चाहिँ बढाउन सकेन, जस्तै धेरै करहरू उठ्न सक्थ्यो त्यो करहरूलाई व्यवस्थित गर्न सकेन भन्ने खालको कुराहरू पनि आए, पोहोर पनि अलिकति विवादका कुराहरू पनि आए। यसपालि चाहिँ करलाई व्यवस्थित गर्नको निम्ति कस्तो खालको नीति तथा कार्यक्रम आउनेछ, तपाईँहरू कसरी अगाडि बढ्दै हुनुहुन्छ सर?
एकदम सही कुरा के छ भने अब स्थानीय सरकार भनेको आफ्नो आन्तरिक स्रोतलाई परिचालन गरेर भने कुनै पनि स्थानीय तह चाहिँ दिगो रूपमा कार्यान्वयन हुन सक्दैन। नगरपालिका वृद्धाहरूमा पनि स्रोतको सम्भावनाहरू करको सम्भावनाहरू देखिएको छ, प्रचुरै छ। यद्यपि अब कर जस्तो कुरा कर चाहिँ तपाईँको जनताबाट लिइने पैसै हो, होइन रकम हो, यो त्यति सजिलै तिर्ने पक्षले पनि र लिने पक्षले पनि सजिलै सहज ढङ्गले लिन र तिर्न र कलेक्सन गर्न सकिँदो रहेनछ। यद्यपि हामीले जस्तै मुख्य रूपमा यो सम्पत्ति कर छ, सम्पत्ति कर भनेको नगरपालिकाको ठुलो एउटा दिगो कर हो, त्यो चाहिँ हरेक व्यक्तिको घर हुन्छ, केही जग्गा जमिन हुन्छ, यो चाहिँ त्यसलाई अब हरेक वर्ष चाहिँ उसले तिर्नै पर्ने हुन्छ। अब हामीले हरेक वर्ष जस्तै हामीले बिजुलीको पानीको शुल्क तिर्छौँ हरेक महिनामा, हरेक वर्ष चाहिँ भएको सम्पत्ति तिर्नै पर्ने खाले त्यसरी हामीले चाहिँ अलिक व्यापक रूपमा अभियानको रूपमा चाहिँ अगाडि गइयो भने हामीसँग त्यो सम्पत्ति कर हरेक वर्ष उठ्छ, त्यसले गर्दा पनि एउटा भोल्युम चाहिँ कर चाहिँ राजस्व चाहिँ वृद्धि हुन्छ। वृद्धि भनेको जेस नउठेको त्यसै रहिरहेको करहरू चाहिँ हामीले उठाउन सक्छौँ, त्यसमा त्यो एउटा छ। त्यसको लागि चाहिँ जनपरिचालन जनप्रतिनिधिहरूले व्यापक रूपमा करको लागि आर्थिक परिचालन गर्नुपर्ने अवस्था छ सबैलाई। अब त्यसको लागि अलिकति हामीले आइटीमा पनि जानुपर्छ, सूचना प्रविधिलाई गरेर हरेक व्यक्तिको घरको कति हो, मैले वार्षिक रूपमा कति तिर्नुपर्ने छ उसको मोबाइलमै त्यो कर चाहिँ निर्धारित भएर आयो भने अनि जनतालाई पनि सजिलो हुन्छ। यद्यपि अहिलेसम्म कति कर तिर्ने वार्षिक रूपमा हाम्रो सम्पत्ति कर कति हो भन्ने कुरा पनि त्यो व्यक्तिलाई थाहा नभएको अवस्था छ, उसले गएर ढड्डामा गएर कार्यालयमै गएर हेर्नुपर्ने अवस्था छ। त्यो कुरा चाहिँ पहिले नै साउन भदौमै थाहा भएर उसको म्यासेज मोबाइलमा म्यासेज जाने गरेको कर निर्धारण भयो भने त्यसबाट कर सङ्कलन गर्न सकिन्छ। अनि अरू व्यवसाय करहरूको ठुलो नगरपालिकाको दिगो स्रोत त्यो चाहिँ अहिले पनि हामीले यसो सरस्वती तथ्याङ्क हेर्दा बिर्तामा करिब 14-15 हजार साना ठुला व्यवसाय उद्यमहरू छन्, तर हामीले 5-7 हजार मात्रै हाम्रो करको दायरामा दर्ता गरेका छौँ। यद्यपि त्यसको पनि 60% मात्रै हरेक वर्ष नवीकरण हुन्छ, त्यसले गर्दा यो हरेक वर्ष चाहिँ सबैलाई दर्ता गर्ने र हरेक वर्ष चाहिँ दर्ता भएको चाहिँ 80%भन्दा बढी चाहिँ नवीकरण हुने खालको परिस्थिति त्यो अनुसारको हामीले जान सक्नुहुन्छ। त्यहाँबाट पनि हाम्रो कर र अलिकति हुँदै चाहिँ यसको लागि पनि छलफल भइरहेछ कार्यपालिकामा। अब जनप्रतिनिधिहरूले विशेष अब कर्मचारी जनप्रतिनिधिले विशेष रूपमा भूमिका खेलेर अब यो यसो उद्योग वाणिज्यसँग निजी क्षेत्रसँग पनि समन्वय सहकार्य गर्न सकिन्छ, गर्नुपर्छ। उद्योग वाणिज्य सङ्घले यसमा अलिक बढी सहयोग सहजीकरण गरियो भने यो व्यवसाय करमा पनि हामी व्यवस्थित हुन जान सक्छौँ। अरू घरपाल कर पनि अर्को ठुलो चुनौती छ, अब यो चाहिँ जसले तिर्नै पर्छ उसले तिर्छ, जसको ब्याङ्किङ कारोबार अथवा मूल्य उता कर र कार्यालयहरूसँग कारोबार हुन्छ उसले तिर्नै पर्छ आफै सो घोषणाले। अब जसले अनौपचारिक क्षेत्रका घर बालकहरू हामीले त्यहाँसम्म पुग्न सकेका छौँ त्यसलाई पनि छलफल भएको छ। गत साल पनि हामीले केही नीतिमा चाहिँ टोल विकास संस्थाहरू स्थानीय सङ्घ संस्थाहरू उद्योगमा संस्थाको सहजीकरण समन्वयमा चाहिँ यो लिने भनेर परिचालन गर्ने भनेर निर्णय गरेका थियौँ, तर त्यसको पनि हामीले प्रभावकारी रूपमा काम गर्न सकेका छैनौँ। अब आगामी वर्षदेखि विशेष रूपमा राजस्व अहिलेसम्म स्थानीय सरकारले हेर्दाखेरि हामी विनियोजनतर्फ अथवा खर्चतर्फ अलिक बढी एग्रेसिभली लाग्ने, होइन योजनाहरू माग्ने, योजना दिने, काम गर्ने, विकासै भनेर हामी चाहिँ खाली पूर्वाधारका निर्माण बाटोघाटो ग्राभेल हाल्ने बिजुली यस्तै कुरामा हामी बढी हाम्रो 80% दिमाग चाहिँ विनियोजनमा खर्चमा हुँदो रहेछ जनप्रतिनिधिको पनि अरू नागरिक समाजको पनि तर राजस्व सङ्कलन गर्ने स्रोत दिगो स्रोत बनाउने एकदम नगरपालिकालाई चाहिँ रिसोर्स पुल बनाउने कुरामा चाहिँ धेरै हामी विचार मन्थन निर्णय गर्दो रहेनछौँ
होइन
अब चाहिँ अलिकति ट्रेन गरेर अब राजस्व पनि कसरी सङ्कलन गर्न सकिन्छ वृद्धि गर्न सकिन्छ दिगो स्रोत कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा पनि हामीले हाम्रा भनौँ मस्तिष्क सम्बन्धन गर्ने निर्णय गर्ने कार्ययोजना बनाउने कार्यनाता बनाएर अनि सबै एक भएर लाग्ने हो भने अनि मात्रै दिगो विकास हुन्छ र बिर्तामोडमा अब मुख्य चुनौती त हेर्नुहोस् बिर्ता नगरपालिकामा जनसङ्ख्या पनि ठुलो छ त्यस अब बाटोहरूको सडककै हिसाब गर्नुहुन्छ भने त्यहाँ 450 किलोमिटरभन्दा धेरै सडक छन् साना छोरा गल्ली 8 फिट होइन सबै गर्दाखेरि सबै जोड्ने भने 450 किलोमिटरभन्दा बढी चाहिँ सडक छन् ती सबै सडकमा कालो पत्रे पेपर्स लाउनुपर्छ भनेर जनताको माग छ अहिले हामीले 100 किलोमिटर पनि कालो पत्रे पेपर्स गर्न सकेका छैनौँ होइन अब अर्को यो 5 वर्षमा थप 100 किलोमिटर गर्ने भनेर हाम्रो त्यो आवधिक योजना पनि भनेको छ अब थुप्रै स्रोत लाग्छ सडक निर्माणको अब फेरि बनाउँदै जाँदा पछाडिको अघिल्लो 5 वर्ष बनाएका पनि मर्मत गर्नुपर्ने अवस्था त्यस्तै छ त्यसले गर्दाखेरि पूर्वाधार निर्माणमा चाहिँ चुनौती नै छ किनभने हामीसँग हेभी इन्भेस्टमेन्ट छैन अब अरू क्षेत्रमा चाहिँ वृत्तामोडले राम्रैसँगले अगाडि बढाएको छ जस्तै अहिले हामी स्वास्थ्यमा नगर अस्पताल सञ्चालन गर्ने कुरामा त्यहाँबाट सेफी प्रभावकारी विशेषकृत सेवा दिने कुरा बिमा कार्यान्वयन गर्ने कुरा शिक्षामा खानेपानी शिक्षाको चाहिँ हाम्रा सामुदायिक विद्यालयहरूको भौतिक निर्माण गुणस्तरको कुरा गुणस्तर शिक्षाको कुरा यसै गरी कृषिमा सिंचित गर्ने जग्गा बढाउने कुरा खानेपानीको विस्तार बिजुली यही कुराहरूमा चाहिँ नगरपालिकाले उपलब्धि गरिरहेको छ
जस्तै सर यसैमा अलिकति थप्न मन लाग्यो जस्तै हामी अहिले पनि परनिर्भर छौँ होइन वृत्तामोडमा ठुलो जनसङ्ख्या छ यहाँ हरेक कुराहरू अन्य पालिका अन्य ठाउँबाट आयात गर्नुपर्ने अवस्थामा छौँ सामान्यतया कृषि उत्पादनमा पनि हामी परनिर्भर छौँ होइन चामलले हामीलाई खान पनि पुग्दैन हाम्रो नगरलाई अहिले पनि आयात गर्नुपर्नेछ अब यो वैज्ञानिक कृषि प्रणालीतर्फ अथवा नगरलाई आत्मनिर्भर बनाउनेतर्फ चाहिँ बजेटको अवस्था कस्तो गर्न सकिन्छ होला अथवा आत्मनिर्भर बनाउनको लागि केही विषयमा त छन् अहिले दुधमा माछामा मासुमा केही हदसम्म आत्मनिर्भर भएको भन्ने सुनिन्छ जस्तै तरकारीमा हामी परनिर्भर छौँ यसरी हामीले आत्मनिर्भर बन्नको निम्ति चाहिँ कृषिमा के गर्न सकिन्छ सर
होइन अब मुख्य कुरा चाहिँ कृषि हाम्रो अब कृषि भूभागहरू अब कृषि भूभागमा मान्छेलाई सबभन्दा पहिले त किसानलाई कृषि गर्नलाई कृषि गर्नुपर्छ उत्पादन वृद्धि गर्नुपर्छ अब अरू कुराले हुँदैन हामीले कृषिबाटै लाग्नुपर्छ भन्ने कुराको एउटा मनोविज्ञान एक किसिमको त्यो उत्प्रेरणा त्यो खालको हौसला चाहिँ हामी सबैले दिनुपर्छ र खेतीमा काम गर्ने मान्छेको चाहिँ उसको इमेज र भ्यालु चाहिँ बढाउनुपर्छ सबभन्दा पहिले मान्छेलाई भित्रैबाट मैले कृषिमा केही न केही श्रम गर्नुपर्छ काम गर्नुपर्छ उत्पादन गर्नुपर्छ जग्गा बाँझो कुनै पनि जग्गा एक ढोर पनि बाँझो राख्नु हुँदैन केही न केही त्यहाँ रोप्नै पर्छ माटोमा जे रोपे पनि उत्पादन हुन्छ फल्छ भन्ने कुराको एउटा सुनिश्चितता चाहिँ एउटा अभियानको रूपमा भनौँ न कृषि अभियानको रूपमा हामीले टोल टोल गाउँ गाउँ सबैतिर यो कुरा चाहिँ एउटा सन्देश सकारात्मक सन्देश एउटा म्यासेज पुर्याउनुपर्छ त्यस पछाडि सपोर्ट गर्ने कुरा नगरपालिकाले सपोर्ट गर्ने कुरा भने चाहिँ अब सिँचाइको कुरा सबभन्दा महत्त्वपूर्ण चाहिँ सिँचाइ हो किनभने अस्ति मकै उत्पादन हुने बेलामा पानी नपरेर धेरै मकै चाहिँ सुकेको अवस्था थियो हामीले त्यतिखेर सिँचाइ प्रशस्त दिन सकेका कुनै पनि मकै सुक्न थिएनन् त्यस कारण सिँचाइमा हाम्रो लगानी हेर्नुपर्छ एक नम्बर कुरा दोस्रो नम्बर अब अलिकति बिउ बिजन चाहिँ उन्नत जातको बिउ बिजनहरू मा नि लाग्नुपर्छ यही दुईवटा कुरामा हामीले ध्यान दिनुपर्छ अब अहिले हामीले जस वृत्तामोड नगरपालिकाले तरकारी उत्पादन आलु खेती अहिले प्याकेज भनेर साना ठुला एकदम कामहरू भइरहेछ कोल्ड स्टोर पनि हामीले एउटा निर्माण गरिसकेका छौँ 70-80 टन चाहिँ वार्षिक रूपमा त्यहाँ स्टोरेज गर्न सकिन्छ आलुहरू त्यो तल 7 नम्बरमा त्यस कारण अब हामीले कोल्ड स्टोरेजहरू बनाएर चाहिँ मौसमी आलु तरकारीहरू त्यहाँ राख्ने प्याज उत्पादन भएकोलाई अनि पछि चाहिँ बेच्ने त्यही हिसाबले हामी अगाडि बढ्ने भने कृषिमा सम्भावना छ लाग्नु पनि भएको छ तर यसलाई चाहिँ एउटा अभियानको रूपमा हामीले अगाडि बढाउनुपर्छ
अन्त्यमा जय सर, जस्तै हामीले विगतदेखि नै देख्यौँ परम्परागत शैलीमा विकास निर्माणहरू अगाडि बढिरहेका छन्, होइन, अगाडि जे थियो त्यसलाई कन्टिन्यू दिने र केही नयाँ योजनाहरू पनि ल्याउने गरेका छन्। अब आगामी आर्थिक वर्षका लागि चाहिँ तपाईँ योजना अधिकृत हुनुहुन्छ, तपाईँले धेरै चाहिँ वर्षदेखि वृत्तामणमै रहेर काम गर्दै हुनुहुन्छ, यहाँको भूगोल जान्नु भएको छ, यहाँको माटो बुझ्नु भएको थियो। आगामी आर्थिक वर्षमा चाहिँ नयाँ के पाइन्छ अथवा नयाँ खालको मोडालिटी के हुनसक्छ सर, केही छ?
यसमा चाहिँ यो नयाँ हामी नयाँ अब इनोभेसन कुरा अलिकति त्यही कुरामा भ्यालु एड गर्ने मात्रै, नयाँ भने कहिले हेर्नुहोस् 99% कुरा एजिटी चाहिँ हुन्छ, 1% थप्दै जाने हो क्या 1%, किनभने नयाँ भन्दा ठ्याक्कै नयाँ आउँदैन। हाम्रो भूगोल समाज चरित्र सबै कुरा त्यही हो, समाजको चरित्र जस्तै हामीले चाहिँ त्यही कुरालाई चाहिँ भ्यालु एड गरेर अलिक चमत्कारिक ढङ्गले काम गर्ने भन्नाले, जस्तै हामी कुनै एउटा सडकमा लिनौँ 3 किलोमिटर सडक बनाउनलाई 3 करोड रुपियाँ र त्यो 3 महिना लाग्छ भने, अब हामीले नयाँ गर्ने भने त्यति नै सडक 3 करोडको ठाउँमा 2 करोडले पुरा गर्नु पर्यो, 3 महिनाको ठाउँमा 1 महिनामा 24 घन्टा काम गरेर 1 महिनामा त्यो काम सम्पन्न हुने गरे, त्यसरी जाँदाखेरि चाहिँ त्यो भनौँ न अब चिनतिर त्यसरी गर्छ क्या, त्यही काम कम लागतमा त्यही गुणस्तरमा कम समयमा गर्ने त्यो कुरामा चाहिँ हामी लाग्नुपर्छ। त्यसको लागि चाहिँ कामलाई फास्ट ट्र्याकमा गर्ने होइन, सबै लागेर चाहिँ त्यही काम चाहिँ छिटो गर्ने, एकदम मिडवे ढङ्गले गर्ने, तर गुणस्तरमा चाहिँ कम्प्रोमाइज नगरी त्यही गुणस्तरमा काम गर्ने एउटा कुरा छ भने, अब हामीले खास गरी अहिले अब पूर्वाधार भौतिक पूर्वाधारमा भन्दा पनि कृषि क्षेत्र, स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्र, पशुपालनको क्षेत्रमा अलिक बढी लगानी गरेर जनतालाई सबभन्दा पहिले चाहिँ के गर्दा उनीहरूको चाहिँ आय होइन आन्तरिक उनीहरूको चाहिँ भनौँ न प्रति व्यक्ति आय बढ्न सक्छ, त्यो आय बढ्ने गरीको हाम्रो उत्पादनमा खर्च गर्नुपर्छ, त्यही अनुसार जानुपर्छ। अब केही अलिकति खास गरी जनतालाई जनप्रतिनिधिहरूले अलिक बढी परिचालन चाहिँ गर्नुपर्छ काम गर्नको लागि, कृषि क्षेत्रको लागि।
हस् जय सर, अत्यन्तै व्यस्त हुनुहुन्थ्यो, झापामा पनि हुनुहुन्न, तपाईँ झापा बाहिर हुनुहुन्थ्यो र पनि समय प्रदान गरेर जनताको चासो जिज्ञासालाई अहिले भइरहेका गतिविधिका बारेमा जानकारी गराइदिनु भयो, यसका लागि समय प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु सर।
हस् धन्यवाद, यहाँले पनि कुराहरू सुनिदिनु भयो, सबै श्रोताहरूलाई सबै वृन्दावनवासीलाई मेरो तर्फबाट हार्दिक नमन धन्यवाद व्यक्त गर्दछु, धन्यवाद।
हस् उहाँ हुनुहुन्थ्यो वृन्दावन नगरपालिकाका योजना अधिकृत जय तिम्सिना। नीति तथा कार्यक्रम बन्दैछ वृत्तामोडको, आगामी आर्थिक वर्षको लागि त्यो नीति तथा कार्यक्रममा नयाँ के आउन सक्छ वृत्तामोडमा र अहिले जनताले आशा गरेको जनताको भावना जनताको चाहनाअनुसार को नीति तथा कार्यक्रम कस्तो आउँदैछ भन्ने हामीले प्रश्न गरेका थियौँ र ती नीति तथा कार्यक्रमहरूका बारेमा र समग्र नगरका अहिले भइरहेका गतिविधिका बारेमा उहाँले हामीलाई जानकारी गराउनु भयो। हवस् त, आजलाई वृत्तामोड खबर यति नै, हामी अर्को हप्ता फरक व्यक्तित्वसँगको र फरक प्रसङ्ग लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु, निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला, नमस्कार।